வைகிரிய பண்ணாக்க பத்திரமா போட்டோம்னா எதுனால आफ्नो पत्रमा चाहिँ परमेश्वरको नयाँ जन्मेका छोराछोरीहरूलाई लेखिदिएको छ भनेर चाहिँ हामीले हेर्दै आयो। परमेश्वरका सन्तानहरूले चाहिँ पितालाई चिन्दछन् अनि पुत्रलाई पनि चिन्दछन् अनि परमेश्वरको सन्तानहरू चाहिँ ज्योतिमा हेर्नुपर्छ भनेर यो उनीहरूले सिकाउँछ। किन? किनभने ज्योतिमा हिँड्दा मात्र अर्थात् धार्मिकतामा हिँड्दा मात्र परमेश्वरसँग सङ्गति हुन्छ। किनभने परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै अन्धकार छैन अनि परमेश्वरको छोराछोरीहरू चाहिँ ज्योतिमा हिँडेको हिँडै गरिरहनुपर्छ। कहिले पनि होइन, आदत स्वरूप नै ज्योतिमा जिउनुपर्छ। अनि कसरी ज्योतिमा हिँड्ने र रहने भने आज्ञा पालनद्वारा हो। उहाँका आज्ञाहरू हाम्रो लागि चाहिँ ज्योति हुन्। तपाईँको वचन मेरो लागि ज्योति हो, मेरो पावरको लागि, मेरो खुट्टाको लागि उज्यालो हो, बत्तीको भनेको छ। सञ्च कृष्णहरू कसरी चिनिन्छन् भने उनीहरूको आज्ञा पालनबाट चिनिन्छ। जब उनीहरूले परमेश्वरको यी आज्ञाहरूलाई पालन गर्छन्, परमेश्वरका यी साँचो कृष्णहरू कसरी चिनिन्छन् भने आफू चाहिँ उनीहरूले परमेश्वरको अरू छोराछोरीहरूलाई प्रेम गरेकोबाट चिनिन्छन्। त्यसैले आज्ञा पालनबाट चिनिन्छन् र उनीहरूको प्रेमबाट चिनिन्छन् भन्ने कुरा चाहिँ योभन्दाले यहाँ सिकाएको सिकाइछन्। अनि फेरि दोहोऱ्याउँछन् अनि फेरि दोहोऱ्याउँछन् यो पाँचवटा अध्यायमा। अनि जब उनीहरूले यसो गरिरहन्छन्, आज्ञा पालन गर्दै ज्योतिमा हिँडिरहन्छन्, एकअर्कालाई प्रेम गर्दै ज्योतिमा हिँडिरहन्छन्, तब उनीहरू पढ्न थाल्छन्। उनीहरू पाको हुन थाल्छन्। उनीहरू चाहिँ साना नानीहरूबाट उनीहरू जवानहरू हुन थाल्छन् अनि उनीहरू आफ्नै जवानहरूबाट उनीहरू युवाहरू हुन थाल्छन्। यसरी चाहिँ यो उनीहरूले सिकाउनेछन् कि परमेश्वरसित, पितासित, पुत्रसँग यसरी सङ्गति गर्दै हिँड्नुपर्छ। त्यसको हामीले भन्यौँ कि यो उनीहरूले चाहिँ चेतावनी पनि दिन्छ कि यसरी हिँड्न परमेश्वरसँग खोज्दाखेरि त्यहाँ खतराहरू छन्। अनि विशेष गरी दुईवटा खतरा चाहिँ उसले उल्लेख गर्दा, जुन खतराहरूले चाहिँ विश्वासी जनलाई परमेश्वरसँग हिँड्नै नसक्ने बनाइदिन्छ। अब परमेश्वरसँगको सम्बन्ध नै टुटाउन त सक्दैन। भर्खर हामीले कहाँ ख्रिस्टको प्रेमदेखि हामीलाई कसले अलग पार्ला, केले अलग पार्ला? कुनै पनि त्यस्तो कुरा छैन। साँचो विश्वासी लाई कहिले पनि परमेश्वरको सम्बन्धबाट नै टुटाउन सक्ने त्यस्तो कुनै कुरा छैन। उनीहरू मेरो हातमा छन्, उनीहरूलाई कसैले मेरो हातबाट खोसेर लैजान सक्दैन। प्रभु यीशुले भन्नुभयो, म उनीहरूलाई अनन्त जीवन दिन्छु र उनीहरू कष्ट कहिले नष्ट हुने छैन। यो जीवनले सुसमाचारमा त्यसरी भनेको छ। तर के चाहिँ गर्न सक्छौँ भने परमेश्वरको सन्तानहरूलाई यी दुईवटा खतराले अरू कुराले पनि तिनीहरूले चाहिँ परमेश्वरको सन्तान र परमेश्वर पितासितको सङ्गतिलाई चाहिँ टुटाउन सक्छ, सङ्गतिलाई चाहिँ अवरोध ल्याएर टुटाउन सक्छ। त्यसैले यी दुईवटा खतराहरू जुन चाहिँ यो उनीहरूले उल्लेख गर्छन्, त्यो चाहिँ दुई अध्यायको माध्यमले बनाउँछ। दुई अध्याय, एउटा चाहिँ हो संसारको खतरा, अनि त्यो चाहिँ दुई अध्यायको पन्ध्रदेखि सत्रमा छ, संसार बाटोको खतरा। अनि यसको सम्बन्धमा चाहिँ यो उनीहरूले उपाय दिन्छन् यो खतराबाट कसरी जोगिने। दुईवटा कुरा भन्छन् उनीहरू, एक संसारलाई प्रेम नगर, त्यही नै हो, संसारलाई प्रेम नगर, त्यसको अभिलाषाहरूलाई पनि प्रेम नगर, नम्बर एक यो। नम्बर दुई, परमेश्वरको इच्छालाई रोज, परमेश्वरको इच्छालाई रोज, जसले परमेश्वर इच्छा गर्दछ उस सदा सर्वदा चिनिन्छ। त्यसैले दुई अध्यायको पन्ध्रमा र दुई अध्यायको सत्रमा यो उनीहरूले चाहिँ संसारबाट कसरी जोगिने र परमेश्वर पितासँग सङ्गतिमा हिँडिराख्न सक्छ हामी हामीले बताएको छ। हामीले यसो गर्दैछौँ, यसो गरिरहनुपर्छ। हरेक दिन, हरेक दिनको रोजगार हो, हरेक दिनको हाम्रो निर्णय हो। हरेक बिहान जब उठ्नुहोस्, हरेक दिनै यी निर्णयहरू गर्नुहोस्। म मेरो मुख्य जिम्मेवारीमा सृष्टि गरिएको नै परमेश्वरसित हिँड्नलाई, मलाई बनाउनु भएको नै उहाँ उहाँको निम्ति हो, यो सत्य हो अरू झुटो हो। त्यसैले म चाहिँ यो झुटो कुरालाई चाहिँ प्रेम गर्नु पर्छ। परमेश्वर इच्छा गर्छु सरल छ, वास्तवमा सरल छ विश्व जीवन, द्वन्द नभएको होइन, लडाइँ नभएको होइन, तर सरल छ, यति नै हो। अनि आफ्नो चाहिँ खतरा के छ भने झुटा शिक्षकहरूबाट, अनि त्यो चाहिँ 2:18-26-27 पदसम्म नै यसबारेमा चाहिँ चर्चा गरिएको छ, झुटा शिक्षकहरूबाटको खतरा। त्यसैले यस विषयमा अलिकति हेर, अनि विषय त्यो नै हो भन्ने चाहिँ हामी कसरी पक्का हुन्छ भने, किनभने 2:26 पदमा प्रष्ट छ, योभन्दाले आफ्नो विषय बताउँछन्। 2:26 पदमा यहाँ योभन्दाले लेख्छन्, तिनीहरूलाई बहकाउनेहरूको विषयमा मैले यी कुराहरू तिनीहरूलाई लेखेको छु। त्यसैले योभन्दाले बताउँछ यो केको विषयमा लेख्दैछ, 2:26 यो खण्डमा बहकाउनेहरूको विषयमा, जुन चाहिँ शिक्षाहरूको विषयमा, त्यसले तिमीहरूलाई चाहिँ बहकाउँछन्, बहकाउन चाहन्छन्, त्यसको विषयमा म लेख्दैछु चेतावनी स्वरूप। अब सर यो खण्ड मैलेभन्दा 2:18-27 चाहिँ झुटो शिक्षकहरूको बारेमा चेतावनी छ, अनि उनीहरूलाई चाहिँ 3 नामले बताइएको छ, अथवा 3 नामले जनाएको छ उनीहरूलाई। 2:18 उनीहरूलाई ख्रिस्ट विरोधीहरू भनेको छ, अनि 2:22 चाहिँ उनीहरूलाई झुट भनेको छ, झुटहरू, अनि 2:26 चाहिँ बहकाउनेहरू भनेको छ। अनि एक्चुली यो बहकाउने भन्ने शब्दलाई विचार गर, यो शब्द बहकाउने चाहिँ ग्रिक शब्द वास्तवमा लाना ओ भन्ने शब्द हो, अनि अङ्ग्रेजी तपाईँले जसरी जान्नुहुन्छ अनि साइन्स पढ्नु भएको छ, आकाशमा के के छ, आकाशमा ताराहरू छन्, अङ्ग्रेजीमा स्टार्स भन्छ, तर आकाशमा अरू के छन्, त्यहाँ चाहिँ ग्रहहरू छन्, अङ्ग्रेजीमा उनीहरूलाई प्लानेट्स भन्छ, ग्रिक शब्द त्यही नै हो प्लानेट्स, लाना हो। अनि आकाशमा हेर्दाखेरि चाहिँ यदि तपाईँले चाहिँ राम्ररी अवलोकन गर्नुभएको छ भने, प्रायः जस्तो सायद हामीले गरेको छैन होला, यस्तो हेर्छौँ होइन, कति कति अब कति हेर्नु जस्तो लाग्छ होला, तर एकदम चासो लिएर आँखा गाडेर हेरेको हेरी गर्ने मान्छेहरूले चाहिँ एक दुईवटा कुरा सजिलै पत्ता लगाउँछन्। त्यो के भने, त्यहाँ माथि भएका साना उज्यालो पिण्डहरू, अनि जसलाई चाहिँ तिलतिल गर्ने ताराहरू भनेर भन्छन्, तर तिनलाई हेर्दाखेरि पनि त्यहाँ 2 भेटिन्छ। एक खालको यो उज्यालो पिण्डहरू चाहिँ चल्दैनन्, जहाँ छन् त्यहीँ रहिरहेका हामी पाउँछौँ, उनीहरू चलिरहेका छैनन्, आफ्नो बाटो बिराउँदैनन्, उनीहरू आफ्नै ठाउँमा उनीहरू एकदम फिक्स, एकदम अवस्थित छन्, तर आफ्नो खालको उस्तै देखिन्छन्, तर फरक छन्, उनीहरू चाहिँ चलिरहेका छन्। यस्तो सरकार अहिलेको त्यो उपग्रह चलेको भन्न बजाए होइन, त्यो त मान्छेले पठाएको, रकेटहरूले पठाएको, त्यो बेग्लै चिज हो, तर आज भोलि गर्दै 1 महिना त्यस्तो जाँदाखेरि चाहिँ उनीहरूले चलेको देखिन्छ, अनि तिनीहरू चाहिँ ग्रहहरू, प्लानेट्सहरू। अनि त्यसैले प्राचीनमा पहिलादेखि नै ग्रिकहरूले चाहिँ के भन्यो भने, यो बाटो भिराउने ताराहरू हो, उनीहरूलाई थाहा थिएन कि यिनीहरू चाहिँ धेरै ताराहरूभन्दा धेरै नजिकका पिण्डहरू रहेछन् भनेर उनीहरूलाई थाहा थिएन। माथि टाढा हेर्दाखेरि कुनै धेरै जस्तो तारा चल्दैनन् रहेछ, कुनै कुनै ताराहरू चल्दो रहेछन् भनेर उनीहरूले सोच्थे, तर वास्तवमा त्यो चल्ने त तारा पनि होइन, तिनीहरू प्लानेटहरू, उनीहरूले प्लानाओ भन्ने नाम दिए अथवा बयान गरे, बाटो बिराउने ताराहरू। अब यहाँ चाहिँ झुटो शिक्षकहरूलाई चाहिँ बाटो बिराउने ताराहरूसँग तुलना गरे, उनीहरू चाहिँ स्थिर छैनन्, उनीहरू शिक्षामा रहिरहँदैनन्, उनीहरूले सुन्छन् तर उनीहरू यता उता हल्लिन्छन्, उनीहरू बाटो बिराउँछन्, उनीहरू चाहिँ अरूलाई पनि बाटो बिराउने बनाउँछन्। त्यो शब्द हो यो बहकाउने भन्ने शब्द चाहिँ बाटो बिराउनु। अनि यहाँ के बताएको छ भने, तिनीहरूलाई बहकाउनेहरूको विषयमा, त्यो शब्द चाहिँ हामी अर्को 2 पनि एकचोटि हेर, तपाईँले देख्नु लगभग 3 चाहिँ हामी यहाँ पाउँछौँ त्यो शब्द, अनि हरेकचोटि नै त्यो शब्द के को बारेमा छ भने झुट्टा शिक्षकहरूको बारेमा, अनि जहिले पनि उल्लेख हुँदाखेरि उनीहरू चाहिँ साँचो परमेश्वरको छोराछोरीहरूको लागि खतरा, एकदम खतराको विषय भनेर चाहिँ तिनचोटि त्यो लेख्छ। सबभन्दा पहिला चाहिँ प्रभु येशूले यो शब्द प्रयोग गर्नुहुन्छ मत्ती 13:22 त्यसले मत्ती 13:22 प्रभु येशूले अनि 11 पदमा अनि वास्तवमा छ नि के अरे मैले त्यो अघि मत्ती भन्ने सत्रमा मैले भन्नुपर्ने चाहिँ मर्कुस रहेछ, तर यहाँ मत्तीमा हेरेर त्यसको त्यहाँ होला मत्ती 24:11 प्रभु येशूले चेतावनी दिनुभयो कि भविष्यमा सङ्कष्टकालमा के हुनेछ अनि अनेकौँ झुटा भविष्यवक्ताहरू खडा हुनेछन् र धेरैलाई बहकाउनेछन्। मसँग मर्कुस 13:2 जानु छ, मर्कुस 13:22 अनि मर्कुस 13:22 के अरे 19 पददेखि पढौँ, मर्कुस 13:19 किनभने ती दिनहरूमा यस्तो सङ्कष्ट हुनेछ जो परमेश्वरले सृजना गर्नुभएको सृष्टिको सुरुदेखि अहिलेसम्म भएको थिएन न त फेरि कहिले हुनेछ। अनि प्रभुले ती दिनहरू नघटाउनु भएको भए कुनै प्राणी बाँच्ने थिएन, तर चुनेकाहरूका निम्ति जसलाई उहाँले चुन्नु भएको छ उहाँले ती दिनहरू घटाउनु भएको छ। अनि तब कसैले तिमीहरूलाई हेर ख्रिस्ट यहाँ हुनुहुन्छ वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने त्यसलाई विश्वास नगर, किनभने झुटा ख्रिस्टहरू र झुटा भविष्यवक्ताहरू उठ्नेछन् र सम्भव भएता चुनिएकाहरूलाई पनि धोका दिनलाई चिन्ह र चमत्कारहरू देखाउनेछन्। चुनिएकाहरू भन्नाले साँचो परमेश्वरको जनहरूलाई पनि धोका दिनलाई उनीहरूले आश्चर्य कर्महरू देखाउनेछन् कि झुटा ख्रिस्टहरूले र भविष्यवक्ताहरूले। अनि यो चाहिँ भविष्यमा हुने सङ्कष्टकालको बारेमा भविष्यवाणी भयो, तर भविष्यको कुरा के गरौँ अहिले नै पनि यसरी बहकाउनेहरू हुनेछन् भनेर प्रभुले यहाँ भन्नुभएको छ। प्रकाशको 2 अध्यायमा एकचोटि मसँग हेर्छौँ, प्रकाशको 2 प्रकाश 2 अध्याय 20 पदमा प्रभु बोल्दै हुनुहुन्छ यहाँ एउटा मण्डलीसँग, त्यहाँ नमितेका कुराहरू यहाँ भएका खराब कुराहरूको बारेमा चाहिँ भन्दै हुनुहुन्छ। 20 पद, तरै पनि तिम्रो विरोधमा मेरा केही कुराहरू छन् किनकि तिमीले म भविष्य वक्तिनी हुँ भन्ने त्यस स्त्री इजेबेललाई सिकाउने र मेरा दासहरूलाई व्यभिचार गर्न र मूर्तिहरूलाई चढाएका चिजहरू खान भनी भड्काउने अनुमति दिन्छ। त्यसैले त्यो शब्द यहाँ भड्काउने भन्ने शब्द उही त्यो अघिको शब्द हो बहकाउने। अनि यहाँ देख्छौँ कि झुटा शिक्षकहरूले चाहिँ विशेष गरी 2 किसिमको तरिकाले चाहिँ
भड़काउँछ। एक चाहिँ व्यभिचार गर्न अर्थात अनैतिक कुराहरूतिर लैजान्छन्, पवित्र जीवनतिर उनीहरूले लैजाँदैनन् कहिले पनि। झुटो शिक्षकहरू उनीहरूले जहिले पनि अनैतिकतातिर लान्छन्, उनीहरूले चाहिँ संसारको जुन हानिकारक कुराहरू चाहिँ हुन दिन्छन्, मनोरञ्जनमा होस्, पढ्ने कुराहरूमा होस्, हेर्ने कुराहरू, सुन्ने कुराहरू अथवा मित्रताहरू अनि अनैतिक व्यवहारहरू कुराहरूमा चाहिँ उनीहरूले डोर्याउँछन्। व्यभिचार परमेश्वरको योजना त विवाह हो, पति पत्नीहरूले हामीले चाहिँ सम्मेलनमा त्यसको बारेमा धेरै सुन्न पायौँ। तर झुटो शिक्षकहरू जसलाई चाहिँ शैतानले चाहिँ चलाइरहेको हुन्छ, उनीहरूले चाहिँ अनैतिक यौन सम्बन्धहरू, विवाहभन्दा पनि अगाडि पनि यौन सम्बन्ध राख्दा केही हुँदैन भन्नेहरू, समलिङ्गी अभ्यासहरू सब छिर्न दिइरहेको छ। दोस्रो कुरा चाहिँ यहाँ भनेको छ व्यभिचार पछि मूर्ति पूजा पनि, अनि परमेश्वरलाई पहिलो स्थान दिन सट्टामा अर्कै कुरालाई पहिलो स्थान दिन उनीहरूले हामीलाई पकाउँछन्। हाम्रो आफ्नै योजना, हाम्रो आफ्नै सांसारिक सफलता, पैसा, शिक्षा, नाम, काम कमाउनलाई, तर हामीले त प्रभुलाई आफ्नो सारा हृदयले, सारा प्राणले, बलले प्रेम गर्नुपर्छ भनेर प्रभुले सिकाउनु भएको छ। तर भगाउनु भनेको चाहिँ हामीलाई मूर्ति पूजातिर लानु भयो, अनि थोरै थोरै मूर्ति पूजाले केही पनि हुँदैन भनेर सिकाउँछ। जबकि हामीले पुरानो नियममा देख्छौँ, एकजना यहोशापात भन्ने राजाको उदाहरण, जो असल राजा थिए, प्रभुलाई चिन्थे, तर उसले चाहिँ सम्झौता गरे अनि मूर्ति पूजा चाहिँ उसको पुरै राज्यभित्र नै छिरेको कुरा चाहिँ हामीले पढ्न पाउँछौँ है। त्यसैले परमेश्वरको जनहरूलाई परमेश्वरसित सङ्गति गर्नबाट चाहिँ बाधा दिने कुराहरू र खतराहरू चाहिँ के हुन्? संसार, झुटो शिक्षा। अनि त्यसैले यी विषयमा चाहिँ शिक्षकहरूले, प्रचारकहरूले सिकाइ नै रहनुपर्छ। अनि परमेश्वरको चाहिँ उपाय छ आफ्नो छोराछोरीलाई यी कुराहरूबाट सुरक्षा दिनलाई, अनि त्यो चाहिँ अब हेर्न लागिरहेछौँ। पहिलो यो नीमा छ संसारबाट हामीलाई सुरक्षा दिनलाई चाहिँ दुईवटा आज्ञा दिनुभएको अघि मैले भने, संसारलाई प्रेम नगर अनि परमेश्वरको इच्छा रोज। अब भगाउने शिक्षाहरूबाट हामीलाई जगाउनको लागि चाहिँ के उपाय दिनुभएको छ त? अब यहाँ पहिले भन्दा दुईको बिचमा चाहिँ यो उपाय हामीलाई बताइएको छ। यो खण्ड जहाँ चाहिँ चेतावनी छ झुटो शिक्षाको बारेमा, यहाँ चाहिँ पटक पटक हामीलाई दिएको सुरक्षाको बारेमा चाहिँ बताएको छ। बीस पदमा लेखेको छ, अनि यो सन्दर्भलाई एकचोटि ताजा हुनको लागि अठारदेखि पढौँ। हे साना नानीहरू, यो अन्तिम घडी हो, अनि ख्रिस्ट विरोधी आउनेछ भनी तिमीहरूले सुने अनुसार अहिले पनि धेरै ख्रिस्ट विरोधीहरू छन्। यसैबाट यो अन्तिम घडी हो भनी हामी थाहा पाउँछौँ। 19 पद, हामीबाट तिनीहरू निस्के, त्यो झुटो शिक्षक हो, तर तिनीहरू हाम्रा थिएन, किनकि तिनीहरू हाम्रा हुँदा हुँदा तिनीहरू हामीसँगै रहिरहने थिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भनी प्रकट होस् भनेर तिनीहरू हामीबाट निस्के। अर्थात् उनीहरू चाहिँ सत्यलाई छोडेर उनीहरू अब अरू अरू शिक्षातिर लागेको छन्। तर 20 पद, तर तिमीहरूले उस पवित्र जनबाट अभिषेक पाएका छौ र सबै कुराहरू जान्दछ। पहिलो युना 2:20 म फेरि पढिदिन्छु, तर तिमीहरूले उस पवित्र जनबाट अभिषेक पाएका छौ र सबै कुराहरू जान्दछौ। यो के भनेको? यो हामी यो विचार गरौँ, पवित्र जनबाट को अभिषेक भनेको के हो? तिमीहरूले पाएका छौ भने तपाईँ अब यूहन्नाको पत्र पाउनेहरू र पढ्नेहरूलाई भनिरहेको छ कि तिमीहरूले यो अभिषेक पाएका छौ र अहिले तिमीहरूसँग यो अभिषेक भइरहेको छ, वर्तमान कालमा छ, अहिले पनि तिमीहरूसँग यो अभिषेक भइरहेको छ, रहिरहेको छ, तिमीहरूको व्यक्तिगत स्वामित्वमै छ यो अभिषेक। अब योनाको पाठकहरू को थिए? उनीहरू चाहिँ पहिलो शताब्दीका क्रिस्चियनहरू थिए। उनीहरूलाई चाहिँ साना नानीहरू पनि भनेको छ, उनीहरूलाई चाहिँ ए परमेश्वरबाट जन्मेकाहरू पनि भनेको छ, सन्तानहरू, नयाँ जन्मेकाहरू भनेको छ। यसबाट चाहिँ हामीले के भन्न सक्छौँ भने, त्यसले हामीलाई पनि यो लागू हुन्छ, हामीले पनि यो अभिषेक पाएका छौँ। तपाईँ यदि साँचो परमेश्वरको छोरा छोरी हुनुहुन्छ, नयाँ जन्म पाउनु भएको छ भने तपाईँसँग पनि यो अभिषेक अहिले छ, रहिरहन्छ। यदि तपाईँ नयाँ जन्मेर परमेश्वरको परिवारको हुनुहुन्छ, यीशुलाई विश्वास गरेर मुक्तिदाता भनेर तपाईँले लिनुभएको छ भने यो बिचपद तपाईँहरूको लागि पनि हो। त्यसो भए प्रश्न उठ्छ, सबै विश्वासीहरूले यो पाएको यो अभिषेक के हो त? यो बुझ्न हामी आवश्यक छ। सबभन्दा पहिला चाहिँ के भन्छु भने, यो शब्दलाई चाहिँ धेरै दुरुपयोग गरिएको छ अहिले मण्डलीहरूमा, प्रचारकहरूले, तपाईँले युट्युबहरू सुन्नु हेर्नुभयो भने धेरै दुरुपयोग गरिएको छ। अब दुईवटा उदाहरण दिन्छु। एउटा चाहिँ कसरी प्रयोग गर्छ, जुन तरिकामा बाइबलमा प्रयोग गरेको छैन भने, कुनै मण्डली अगुवालाई त्यहाँ नियुक्त गर्नु पर्यो, पास्टरलाई नियुक्त गर्नु पर्यो, एल्डरलाई नियुक्त गर्नु पर्यो भने चाहिँ त्यसलाई अभिषेक समारोह भन्ने गर्छ। तर नयाँ नियममा कहीँ पनि पास्टरलाई, अगुवालाई अभिषेक गरिन्छ भनेर भनेको छैन, छैन, झुटो। यो झुटले के गराइरहेछ भने, अगुवाहरूसँग केही छ जो हामीसँग छैन भन्ने भान पारिरहेछ, अनि त्यो सैद्धान्तिक झुटो। पास्टरहरूसँग केही छ जो हामी साधारण हामीसँग त छैन, उनीहरूसँग त अभिषेक रहेछ, हामीसँग त छैन। अनि त्यसैले सैतानले चाहिँ साँचो विश्वासीहरूलाई पनि अब भकाइरहेको छ। एउटा कुरा त त्यो। दोस्रो चाहिँ कसरी चाहिँ दुरुपयोग भइरहेको छ भने, यी स्वघोषित सङ्ग्रहकर्ता भन्नेहरूले अथवा स्वघोषित भविष्यवक्ताहरू भन्नेहरूले चाहिँ अहिलेका उनीहरूले चाहिँ ल अब चाहिँ तपाईँहरू अभिषेक पाउन चाहनुहुन्छ भने म अब तपाईँमाथि अभिषेक झार्छु भन्ने जस्तो कुरा गर्छ। अनि मसँग एउटा भिडियो नै छ, छेत खरेल, कतिले नाम सुन्नु भएको छ, छेत खरेलको नाम, एकजना दुईजना, त्यति मात्र सुन्नु भएको छैन, छेत खरेल। छेत खरेललाई चाहिँ ठुलो चङ्गाइकर्ता मान्छन् नेपालमा, सायद अरू ठाउँ पनि होला, झुट्टा हो। छेत खरेलले चाहिँ रङ्गशाला, काठमाडौँको रङ्गशालामा पनि कार्यक्रम गर्यो, ठाउँ ठाउँमा कार्यक्रम गरे, उसलाई विदेशमा पनि बोलाउँछ है। तर छेत खरेलको भिडियोमा चाहिँ के गरिरहेको छ भने, एउटा भिडियोमा यहाँ थुप्रै मान्छेहरू छन् है, अनि उनीहरूलाई सोध्छ, के तपाईँ अभिषेक पाउन चाहनुहुन्छ? सबैजना भन्छ चाहन्छु, आँखा यस्तो गरेर हात त्यसै गरिरहेछ, अभिषेक चाहन चाहन्छ, चाहन्छु है। उनीहरू चाहिँ एकदम केही केही चाहिरहेछ। अनि त्यसपछि छेत खरेलले कराएर भन्छ है, के भन्छ, अनि अब म त्यो दोहोऱ्याउनु पनि सक्दिनँ है, बेसरी कराउँछ है। अनि त्यो भन्ने बित्तिकै चिच्याउँदै चिच्याउँदै त्यो मान्छेहरू लड्छ, अभिषेक पाए भन्छ, त्यो झुट्टा हो। बाइबलमा तपाईँले नै अब देखिसक्नुभयो, यहाँ बीस पदमा देखिसक्नुभयो, योहन्नाको सबै पाठकहरूले यो अभिषेक पाएका थिए। त्यो भनेको के हो बुझ्न लागिरहेछ, तर कतै पनि नयाँ नियममा अगुवाहरूले मात्र अभिषेक पाएको हुने, पास्टरलाई अभिषेक गरिने भन्ने खालको कुरा छैन। पास्टर एल्डर अगुवाहरूलाई नियुक्त चाहिँ गरिन्छ, त्यो बेग्लै कुरा हो, नियुक्त गरिन्छ, प्रेरित चौधमा छ, तितस एकको पाँचमा छ है। तर अभिषेक भन्ने शब्द उनीहरूलाई त्यसरी विशेष अर्थमा प्रयोग भएको छैन। अभिषेक भन्ने शब्द नयाँ नियममा प्रयोग जब प्रयोग भएको छ, सबै विश्वासीहरूसँग छ यो, कोही कोहीसँग मात्र होइन सबै विश्वासीहरूसँग छ। तपाईँ साँचो नयाँ जन्म पाएको विश्वासी हुनुहुन्छ भने तपाईँसँग पनि छ। अनि त्यो के हो हामीले अध्ययन गर्न त बाँकी छ, तर पहिला चाहिँ यसको गलत धारणाहरूबाट तपाईँलाई म उयो गराउन चाहन्छु, सचेत गराउन चाहन्छु। अब एउटा कुरा यो पनि भनौँ है, पुरानो नियममा चाहिँ पुरानो नियममा चाहिँ तिन खालको व्यक्तिहरूलाई चाहिँ अभिषेक गरिएको चाहिँ छ। त्यही पुरानो नियममा, नयाँ नियममा होइन, पुरानो नियममा चाहिँ राजाहरूलाई अभिषेक गरिन्थ्यो, जस्तो समुएलले साउललाई अभिषेक गरे पहिलो समुएलको पुस्तकमा, दाउदलाई अभिषेक गरे फेरि पहिलो समुएलकै पुस्तकमा, अनि यसरी राजाहरूलाई चाहिँ अभिषेक गरिएको छ। अनि के गर्थ्यो अभिषेक गर्दा? तेल खनाइन्थ्यो उनीहरूको टाउकोमा, है। अनि त्यो तेल चाहिँ एउटा प्रतीक थियो, एउटा चिन्ह थियो। त्यो के भने, परमेश्वरले नै यो व्यक्तिमाथि विशेष गरी उहाँको पवित्र आत्मा राख्नुहुन्छ र उसलाई चाहिँ यो कामको लागि, यो राजाको काम गर्नको लागि उसलाई विशेष सामर्थ्य दिनुहुन्छ भन्ने कुराको प्रतीक थियो त्यो तेल चाहिँ। अनि त्यसपछि राजा बाहेक पुजारीहरूलाई पनि अभिषेक गरिन्थ्यो, त्यो चाहिँ तपाईँले प्रस्थानको पुस्तकमा पाउनुहुन्छ कि मूसाले हारुनलाई अभिषेक गरेको छ पुजारीहरूलाई। अनि त्यसपछि चाहिँ अगमवक्ताहरूलाई पनि अभिषेक गरेको उल्लेख छ, जस्तो कि एलियाले एलिसालाई अभिषेक गरेको छ। त्यो कुराहरू चाहिँ नहेरिकन खालि मैले बताएँ। तर नयाँ नियममा चाहिँ हामी मध्येमा कोही छ राजा? मण्डलीभित्र चाहिँ अब राजा विश्वासी चाहिँ हुनसक्छ, तर मण्डलीमा चाहिँ राजा भन्ने पद हुँदैन। इजरायलमा हुन्थ्यो, इजरायल र मण्डली एकदम फरक कुरा हो है। अनि मण्डलीमा चाहिँ अगमवक्ताहरू हुन्थ्यो, तर अब छैन। सुरुको नयाँ नियम पुरा हुन अगाडिसम्म भविष्यवक्ताको दान हुन्थ्यो, अनि साथै नयाँ नियमको समयमा चाहिँ पुजारी भनेको को हो? के छुट्टै पुजारी पद छ र छैन? सबै विश्वासीहरू हामी पुजारी हौ भनेछ पहिलो पत्रुस दुई अध्याय पाँच पद इत्यादिमा। सबै विश्वासीहरू चाहिँ हामी पुजारीको समाज हौ। अनि त्यस भए हामीलाई पनि अभिषेक गरिएको त हुनुपर्छ, अनि गरिएको छ। अनि एक दिन हामी प्रभु येशूसँग राज्य गर्नेछौँ पनि भनेछ। अनि त्यसैले नयाँ नियम र पुरानो नियमको त्यो भिन्नता पनि हेर्दै र अभिषेक भन्ने यो शब्दको गलत प्रयोग बताएपछि अब यसको माने चाहिँ हामी हेर्न लागिरहेछौँ। यहाँ दुई अध्यायको बीस पदमा पढ्दा के देख्छौँ भने, यो अभिषेक चाहिँ सबै विश्वासीहरूले पाएको कुरा रहेछ। अनि दोस्रो भागले चाहिँ हामीलाई बुझ्न मद्दत गर्छ। दुईको बीचको दोस्रो भागमा के भनेको छ, र सबै कुराहरू जान्दछ। यो अभिषेक पाएकोले तिमीहरूलाई चाहिँ सत्यको ज्ञान छ। तिमीहरूसँग यो अभिषेक छ, त्यसैले तिमीहरूलाई चाहिँ सत्य थाहा छ। सबै सत्यताहरू तिमीहरूलाई जान्नलाई चाहिँ दिइएको छ। त्यसैले यो अभिषेकसँग चाहिँ के सम्बन्धित रहेछ भने, हामीलाई चाहिँ आत्मिक कुरा र सत्य कुराको ज्ञान हरेक विश्वासीलाई यहाँ उपलब्ध गरिएको छ भन्ने कुरा छ। अनि अब अरू पदहरूसँग बाइबलमा तुलना गर्दा हामीले सजिलैसाथ बुझ्छ कि यो अभिषेक भनेको चाहिँ पवित्र आत्मा भित्र बास गर्न आउनु रहेछ। विश्वासीभित्र पवित्र आत्मा बास गर्नुहुन्छ भन्ने कुरा चाहिँ अभिषेक भनेर भनिएको छ। केवल पास्टरहरूसँग मात्र पवित्र आत्मा भित्र बास गर्ने होइन, प्रत्येक नयाँ जन्मेको विश्वासी, योहन्नाले लेखेको हे नानीहरू भनिरहेछन्, उनीहरूसँग पवित्र आत्मा अन्तर्वास गरिरहनु भएको कुरा यहाँ उल्लेख छ। अनि यही पहिलो योहन्नाको चारको तेह्र पदमा हेरौँ एकचोटि, पहिलो योहन्ना चारको तेह्र, यहाँ भनेको छ, हामी उहाँमा रहन्छौँ र उहाँ हामीमा रहनुहुन्छ भन्ने कुरा हामी यसैबाट थाहा पाउँछौँ। कसरी थाहा पाउँछौँ प्रभु मसँग हुनुहुन्छ? यहाँ भनिन्छ किनभने उहाँले हामीलाई आफ्ना आत्माबाट दिनुभएको छ, पवित्र आत्मा हामीसँग हुनुभएकोले हामी चाहिँ हाम्रो मुक्तिको बारेमा निश्चित हुन सक्छौँ। दोस्रो कुरन्ती एकमा पल्टाउनु छ, दोस्रो कुरन्ती एकमा बाइबलले आफैलाई व्याख्या गर्छ, दोस्रो कुरन्ती एकको 21-22 पदमा यहाँ चाहिँ अब पावलले पनि यो कुरा सिकाउँछन् कि हरेक विश्वासीसँग चाहिँ यो अभिषेक छ। दोस्रो कुरन्ती एकको 21-22, अब जसले हामीलाई तिमीहरू सँगसँगै ख्रिस्टमा दृढ पार्नुहुन्छ र हामीलाई अभिषेक गर्नुभएको छ, उहाँ परमेश्वर हुनुहुन्छ जसले हामीमा छाप पनि लगाउनु भएको छ र आत्माको बैना हाम्रा हृदयहरूमा दिनुभएको छ। यहाँ चाहिँ पवित्र आत्मा र अभिषेक चाहिँ सँगसँगै समानान्तरमा उल्लेख छ। 21 पदमा अभिषेक गर्नुभएको छ, 22 पदमा चाहिँ आत्माको बैना हाम्रो हृदयहरूमा दिनुभएको छ। एउटै कुरा हो, आत्माको बैना कतिजनाको हृदयमा दिनुभएको छ त? Ephesians 1:13-14 त्यसको जवाब छ, विश्वास गर्ने सबैको हृदयहरूमा। Ephesians 1:13-14 भनेर यो महत्त्वपूर्ण खण्डमा यस्तो पढिदेखेको छ, उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात् तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो, उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियो, जो चाहिँ किनिएको सम्पत्तिको छुटकाराको समयसम्म हाम्रो वैदिक सम्पत्तिको बैना हुनुहुन्छ उहाँकै महिमाको प्रशंसाको लागि। यो खण्डले सिकाउँछ कि विश्वास गर्ने, सुसमाचार सुनेर त्यसमा भरोसा गर्ने प्रत्येक व्यक्तिले पवित्र आत्मा पाएको हुन्छ, विश्वास गरेकै घडी उसले पाउँछ, विश्वास गरेकै घडी उसभित्र चाहिँ पवित्र आत्मा महिना स्वरूप दिइनुहुन्छ। अनि उहाँको मुख्य एउटा काम, पवित्र आत्मा यहाँभित्र आउनु भएर उहाँले गर्नुहुने मुख्य एउटा सेवकाई हाम्रो लागि गर्नुहुने काम चाहिँ के हो भने हामीलाई अलौकिक कुराहरू सिकाउनुहुन्छ, हाम्रो आँखाले देखेर हेरेर जान्न नसक्ने कुराहरू सिकाउनुहुन्छ, हाम्रो कानले मात्र सुनेर जान्न नसक्ने कुराहरू पनि सिकाउनुहुन्छ, हाम्रो मनले सोचेर धेरै बत्ती लगाएर पनि थाहा पाउन नसक्ने कुराहरू उहाँले सिकाउनुहुन्छ भनेर लेखेको छ। पहिलो कोरिन्थी दुईको नौमा लेखेको छ, तर जसरी लेखिएको छ आँखाले नदेखेका, कानले नसुनेका र मानिसको चित्तमा पनि नपसेका कुराहरू परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ। अब यो पद पढ्दा एकछिन धेरैजनाले के भन्छन् भने यो चाहिँ अब स्वर्गको कुरा गरेको भन्छन् धेरैले छ, मैले पनि त्यही भन्छन्थे, तर कुनै पनि पदको माने थाहा पाउने चाहिँ त्यतिकै एउटा कल्पना गरेर होइन, यही हुनुपर्छ भने सन्दर्भ हेर्ने, अर्थात् यो पद सँगसँगै लेखिएको अरू पदहरू पढ्ने, अनि यहाँ पढ्दाखेरि चाहिँ थाहा पाउँछ यो पद चाहिँ हामीलाई हामीले पाउने कुराहरू होइन रहेछ, अहिले नै हामीले जान्ने कुराहरू रहेछ, बरु जान्ने सत्यताहरूको बारेमा रहेछ, आत्मिक सत्यताहरू हामी कसरी जान्न सक्छौँ, यहाँ भनेको छ हामीले आँखाले कानले मनले नसक्ने कुराहरू चाहिँ पवित्र आत्माले हामीलाई देखाउँछ। पहिलो कोरिन्थी 2:10 भन्छ, तर परमेश्वरले हामीलाई ती कुराहरू कुन कुराहरू आँखाले कानले मनले जान्न नसक्ने कुराहरू उहाँका आत्माद्वारा प्रकट गर्नु भएको छ, अहिले नै हामीलाई प्रकट गरिदिइरहनु भएको छ। किनकि आत्माले सबै कुराहरू तलास गर्नुहुन्छ अथवा खोजी गर्नुहुन्छ परमेश्वरका गहिरा गहिरा कुराहरू। त्यसैले परमेश्वरको गहिरा कुराहरू तपाईँ र मैले जान्न सक्छौँ यदि हामीसँग पवित्र आत्मा हुनुहुन्छ भने। पवित्र आत्मा हामीसँग अवश्य हुनुहुन्छ यदि हामी क्रिस्चियन हौ भने। यदि हामीसँग पवित्र आत्मा हुनुहुन्न भने हामी क्रिस्चियन हौ, हामीले नयाँ जन्म पाएको छैन। किनभने यो अभिषेकका सबै नानीहरूले परमेश्वरका छोराछोरीले पाएको छ। 11 किनकि मानिसभित्र भएको उसको आत्माले बाहेक अरू कुन मान्छेले मानिसका कुराहरू जान्दछ र त्यही प्रकारले परमेश्वरका कुराहरू पनि परमेश्वरकै आत्माले बाहेक अरू कुनै मानिसले जान्दैन। त्यसैले आँखाले कानले मनले जान्न नसक्ने कुराहरू त्यो चाहिँ परमेश्वरको गहिरा गहिरा कुराहरू, त्यो आत्मिक सत्यताहरू कसरी जान्ने परमेश्वरकै आत्माद्वारा जान्ने भनेर यहाँ सिकाइरहेको छ। 12 अब हामीले यस संसारको आत्मालाई होइन तर परमेश्वरबाटका आत्मालाई पाएका छौँ। परमेश्वरबाट हामीलाई सित्तैमा दिएका कुराहरू जान्न सकौँ भनेर। त्यसैले पवित्र आत्मा किन विश्वासीभित्र बस्न आउनुभएको रहेछ यहाँ भनेको छ, जान्न सकौँ भनेर। अनि योहन्नाले भन्छ तिमीहरूले उस पवित्र जनबाट अभिषेक पाएको छौ र सबै कुराहरू जान्दछौ, अब तिमीहरूलाई झुटो शिक्षकले झुटो शिक्षक आएर चाहिँ बहकाउनु पर्दैन। तिमीलाई झुटो शिक्षकहरूबाट जोगाउनलाई तिमीभित्र पवित्र आत्मा आउनुभएको छ भन्ने कुरा गरिरहेछ योहन्नाले। अनि त्यसैले हामी चाहिँ त्यहाँ फर्कौँ पहिले योहन्ना। त्यसैले झुटो शिक्षाबाट र बहकाउने शिक्षाहरूबाट सबै म नयाँ विश्वासी हुँदाखेरि यो कुरा मलाई बुझ्न गाह्रो थियो। नयाँ नियममा पढ्थेँ अनि यति धेरै चेतावनीहरू किन दिएको होला यो झुटो शिक्षकहरूको बारेमा। एकदम कडा कडा शब्दहरू छ यो झुटो शिक्षाहरूको बारेमा। अनि मलाई के गरेर छ उनीहरूले खै को हुनुहरू के अब थाहै छैन। सानो बालकहरूलाई त्यहाँ भएको डरलाग्दो संसारका खराब मान्छेहरूको बारेमा केही पनि थाहा हुँदैन, त्यस्तै खेल रहन्छ। अनि सानो सानो हामी नयाँ क्रिस्चियनहरू त्यस्तै हुन्छ। तर बाइबलमा चाहिँ धेरै चेतावनीहरू दिएको छ अनि परमेश्वरले चाहिँ वास्तवमा उहाँले यो प्रबन्ध नगर्नु भएको भए चुनिएकाहरू पनि बहकामा पर्ने थिए। हामीले सजिलै साथ झुटो शिक्षालाई पछ्याउने थियौँ, हामी बाटो बिराउने थियौँ, त्यो बाटो बिराएको ताराहरू जस्तै। अनि हामी चाहिँ भड्किने थियौँ अनि हामी मूर्ति पूजा र अनैतिक कुराहरूमा फस्ने थियौँ यदि परमेश्वरले चाहिँ हामीलाई सुरक्षा दिन यहाँभित्र पवित्र आत्मा नदिनु भएको भए। पहिलो कुरा भाग चाहिँ त्यो छ कि परमेश्वरले हामीलाई सुरक्षा दिनलाई यो पवित्र जन्मबाटको अभिषेक अथवा पवित्र आत्मा पाएको छ। अब कसरी उहाँले यो सुरक्षा दिनुहुन्छ त? अब उहाँले चाहिँ आफ्नो वचनद्वारा दिनुहुन्छ, त्यसैले प्रेरितहरूको शिक्षाद्वारा दिनुहुन्छ भन्ने कुरा अब यहाँ देख्छौँ। पहिले हुना 2 अब 24 पहिले हुना 2:24 यसकारण जुन कुरा तिमीहरूले सुरुदेखि सुनेका छौ त्यो तिमीहरूमा रहिरहोस्। जुन कुरा तिमीहरूले सुरुदेखि सुनेका छौ सो तिमीहरूमा रहिरह्यो भने तिमीहरू पनि पुत्रमा र पितामा रहिरहनेछौ। देख्नुभयो कति महत्त्वपूर्ण छ हामीले सुनेको सत्यताहरूमा चाहिँ हामी रहिरहनुपर्छ भनेर। जसले त्यो गर्दैन उसलाई खतरा छ। त्यसैले पवित्र आत्मा आउनु त भएको छ तर हाम्रो आफ्नै जिम्मेवारी पनि छ। हामीसँग भएको परमेश्वरको वचनमा हामी रहिरहनुपर्छ। अनि योहन्नाले यो पत्रमा चाहिँ उनीहरूले सुरुदेखि सुनेका कुराहरूलाई चाहिँ सम्झना गराउँदैछन्। यो पत्रमा दर्जनौँ कुराहरू क्रिस्चियन विश्वासको आधारभूत कुराहरू उल्लेख छ, जस्तै कि येशु ख्रिस्ट अनन्तदेखिको हुनुहुन्छ भन्ने कुराबाट सुरु हुन्छ यो पत्र। त्यसपछि येशु ख्रिस्ट पितासित अनन्तदेखि हुनुहुन्थ्यो, त्रि एक परमेश्वरको शिक्षा छ यो उनीहरूले सम्झना गराउँछन्। अर्को कुरा, येशु ख्रिस्ट शरीरमा मान्छे भएर आउनुभयो, उहाँको देह धारणको शिक्षा उसले सम्झना गराउँछन्। अनि उहाँ चाहिँ जिउँदो परमेश्वर हुनुहुन्छ, उहाँ अनन्त जीवन भएको व्यक्ति हुनुहुन्छ भनेर येशु ख्रिस्टको बारेमा बताउँछन्। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर पनि बताउँछन्। अनि उहाँ हाम्रो पापहरूको लागि प्रायश्चित हुनको लागि मर्नुभयो, सारा संसारको लागि मर्नुभयो, यो सुसमाचार पनि सम्झाउँछन्। उहाँ फेरि बौरेर उठ्नुभयो अनि हामीले नै उहाँको हातलाई समात्यौँ, आफ्नै आँखाले देख्यौँ, उहाँको बौरी उठाएको शरीरको पनि शिक्षा उसले चाहिँ दिएको छ। उहाँ अब कसरी पितासँग हुनुहुन्छ, हाम्रो वकिल, उहाँ स्वर्गारोहण भएको कुरा पनि यो उनीहरूले बताएको छ। पिता पुत्र बराबर हुनुहुन्छ भन्ने कुरा पनि उसले सिकाएको छन्। त्यो 2:23 पदमा हरेक जसले पुत्रलाई इन्कार गर्छ त्यससँग पिता पनि हुन्न, तर जसले पुत्रलाई स्वीकार गर्छ त्यससँग पिता पनि हुनुहुन्छ। धेरै झुटो शिक्षकहरूले चाहिँ पुत्र र पिता बराबर छैनन् भन्छ। 2:23 पदमा बताइरहेछ उहाँ बराबर हुनुहुन्छ, र थुप्रै अरू पदहरूमा पनि कसरी प्रभु पापरहित पवित्र धर्मी शुद्ध हुनुहुन्छ भनेर पनि उनीहरूले सम्झना गराइरहेका छन्। अनि उहाँ फेरि आउँदै हुनुहुन्छ, अनि हामीले 3 अध्यायमा अध्ययन गर्नु, उहाँलाई हामी देख्नेछौँ, उहाँ आउँदै हुनुहुन्छ, उहाँको आगमन यो पनि सम्झना गराउँछ। त्यसैले यो उनीहरूले के गर्न चाहिरहेको, वास्तवमा यहाँ 24 पदमा उसले स्पष्ट बताउँछ किन यसरी लेखेको। उद्देश्य के भने, यो सुरुदेखि सुनेको कुराहरू चाहिँ हामीहरूमा रहिरहोस् भनेर। त्यसैले झुटो शिक्षकहरूबाट सुरक्षित हुनलाई चाहिँ यो शिक्षाहरू हामीमा रहिरहनु पर्ने रहेछ, यसलाई मनन गरिरहनु पर्ने, यसलाई पक्रिरहनु पर्ने, यसलाई सिकाइरहनु पर्ने। होइन, अस्ति हामीले तालिममा सिक्यौँ नि, व्यवस्था छ त छ, मेरा वचनहरू तिमीहरूको हृदयहरूमा यहाँ भित्र हुनुपर्छ, अनि त्यसपछि तिमीहरूको नानीहरूलाई सिकाऊ, उठ्दा बस्दा इत्यादि। अनि त्यो गरिरह्यो भने, वचन हाम्रो हृदयमा यसरी रहिरह्यो भने के हुन्छ, हामी उहाँसित सङ्गति गरिरहेका हुन्छौँ, अरू कुराहरूबाट हामीलाई अवमन हुनुबाट चाहिँ हामी जोगिन्छौँ। अनि त्यसैले यहाँ 25 पदको कुरा अब हामीलाई बुझ्न यसबाट मद्दत हुन्छ। अनि जुन प्रतिज्ञा उहाँले हामीसित बाँध्नु भएको छ त्यो यही हो, अनन्त जीवन। अनन्त जीवन छ भन्ने कुरा चाहिँ कसरी प्रमाणित हुन्छ, उसको चाहिँ परमेश्वरसितको सङ्गतिबाट हो। अनन्त जीवन भनेको नै परमेश्वरसँगको सम्बन्ध हो, अनि सङ्गति जब गरिरहन्छौँ तब हामीलाई मसँग अनन्त जीवन छ भन्ने कुरा हामीलाई झन् झन् पक्का पनि हुन्छ, हामीलाई निश्चित पनि हुन्छ। है, तपाईँलाई हामी सोध्ने गर्छौँ नि नयाँहरूलाई, तपाईँलाई मुक्तिको निश्चयता भयो भन्छ हामी, किन यो सोधिरहेको हामीले, किन तपाईँ आफैलाई हुनुपर्छ त्यो निश्चयता। है, मैले दिन सक्दिनँ, कुनै प्रचारकले तपाईँलाई निश्चयता दिन सक्दैन। निश्चयता कसरी आउँछ भने, पहिला नयाँ जन्मेको व्यक्ति हुनु पर्यो, अनि त्यसपछि उहाँसित हिँड्न थाल्नु पर्यो। जब उहाँसँग सङ्गति गरिन्छ, मसँग अनन्त जीवन छ भन्ने निश्चयता हामीलाई झन्झन हुन थाल्छ, ढुक्क हुन थाल्छ। त्यसरी हो, अनि त्यसैले योभन्दाले चाहिँ त्यही विषयमा कुरा गरिरहेछ। अनि पितासँगको सङ्गति, पुत्रसितको सङ्गति, भित्र हुनुभएको पवित्र आत्माको सामर्थ्यले यो सङ्गति चाहिँ गर्नु परेको छ। त्यसैले यो खण्ड चाहिँ बाइबल सिकाउनेहरूको लागि पनि यो नमुना हो कि सुन्नेहरूको हृदयमा चाहिँ परमेश्वरको वचन चाहिँ सम्झना गराउनुपर्छ, सुरुदेखि सुनेको कुरा पनि दोहोऱ्याइरहनुपर्छ। सुरुदेखि सुने हो म भन्दैछु फेरि, है, किनभने कतिले चाहिँ त्यसलाई ध्यान दिइरहेको हुँदैन। अनि त्यसैले यहाँ अन्तमा चाहिँ हाम्रो भाग्य हो त है, हामीभित्र पवित्र आत्मा हुनुहुन्छ भन्दैमा अब सबै चिज आफसे आफ अटोमेटिक हामीले केही पनि नगरिकन ध्यानै नदिकन पनि हाम्रो भाग छ। एकदम महत्त्वपूर्ण कुरा के छ भने हामीभित्र हुनुहुने पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ भनेर हामीले बुझ्न आवश्यक छ। अनि ब्रह्मपुरमा यो अध्ययन हामीले गर्दै थियौँ गएको हप्ता। पवित्र आत्मा व्यक्ति हुनुहुन्छ किनभने उहाँले जान्नुहुन्छ परमेश्वरको गहिरा गहिरा कुराहरू पनि जान्नुहुन्छ, जसले उहाँ व्यक्ति हुनुहुन्छ, उहाँसँग विचार शक्ति छ, उहाँले तलाश गर्नुहुन्छ, अनि उहाँले चाहिँ आत्मिक कुराहरू परमेश्वरको कुराहरू उहाँले जान्नुहुन्छ र हामीलाई सिकाउन सक्नुहुन्छ। त्यसरी उहाँ एक व्यक्ति हुनुहुन्छ। तपाईँ कोठामा एक्लै बसिरहँदाखेरि यसो हेर्नुहुन्छ त्यहाँ एउटा मेच खडा छ, अनि यसो मेच हेर्दाखेरि चाहिँ त्यो मेचले त केही पनि जान्दैन, एउटा मुढा हो भन्छ हामीले, होइन मुढा त हो, उसलाई त केही पनि थाहा छैन, त्यो एउटा निर्जीव वस्तु हो। तर पवित्र आत्मा त्यस्तो हुनुहुन्न, तपाईँ भित्रै हुनुहुन्छ, तपाईँको कोठामा पनि होइन, तपाईँ भित्रै हुनुहुन्छ, अनि उहाँले चाहिँ सबै कुरा जान्नुहुन्छ, एउटै कुरा पनि नजानेको छैन, यहाँसम्म कि परमेश्वरकै गहिरा गहिरा कुराहरू पनि उहाँले जान्नुहुन्छ, उहाँले सबै कुरा तलास गर्नुहुन्छ, खोज्नुहुन्छ, अनि तपाईँको एक एक कुरा जान्नुहुन्छ। अब के गर्नुहुन्छ तपाईँ, तपाईँले चाहिँ उहाँलाई आदर गर्नुपर्छ। एउटा मेचलाई त आदर गर्नु पर्दैन, लडे पनि केही पनि छैन, त्यो ह्याङ गर्दाखेरि सार्दाखेरि ठोकियो भाँचियो केही पनि मतलब छ, तर व्यक्तिलाई त्यसो गर्न पाउनुहुन्न तपाईँ, व्यक्तिलाई त्यसो गर्न मिल्दैन तपाईँले। तपाईँको आफ्नै छिमेकी तपाईँको घरमा भेट्न आउँदाखेरि चाहिँ तपाईँले त्यस्तो व्यवहार गर्नुभयो भने ऊ त कहिले पनि आउँदैन, चोट लागेर ऊ चाहिँ रिसाएर ऊ रोएर जान्छ। तपाईँभित्र चाहिँ पवित्र आत्मा हुनुहुन्छ, अनि हामी विश्वासीहरूले एउटा कुरा चाहिँ सिक्नै परेको छ, त्यो के भने उहाँप्रति हामीभित्र हुनुभएको पवित्र आत्माप्रति संवेदनशील हुनु, यो शब्द बुझ्नुहुन्छ संवेदनशील, यो शब्दको माने के हो, जस्तो कि मेरो छालामा चाहिँ यो हावा लाग्दाखेरि चाहिँ मलाई संवेदना भएको छ भनेको मैले चाहिँ चाल पाउँछु, के चाल पाउँछु भने शीतल छ हावा चलिरहेको छ, आँखा बन्द भए पनि मैले चाल पाउन सक्छु, है संवेदना भनेको चाहिँ चाल पाउनु, अनुभूति हुनु, भावना हामीलाई चाहिँ। अनि पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ, अनि जस्तो कि तपाईँको घरमा बसिरहँदा यसो हेर्दाखेरि त मेच मात्र थियो, एकछिनपछि चाहिँ ढकढक गरेर चाहिँ तपाईँको लामो समयपछि एउटा साथी भेट्न आएको छ, ओहो भन्नुहुन्छ तपाईँले चाहिँ त्यो मेचमाथि बसाल्नु भयो, अब मेच मात्र छैन त्यहाँ अब एउटा व्यक्ति बसिरहेको छ, अब तपाईँ अघि मेच मात्र हुँदा जस्तो अब तपाईँ व्यवहार गर्न मिल्दैन, मेच मात्र हुँदाखेरि त तपाईँ एक्लै थियो होइन, तपाईँको कपाल जिङ्रिङ भए पनि केही मतलब छैन, तपाईँको तपाईँ गनाइरहेको भए पनि मतलब छैन, के अरे नारायणको पसिनाले के मतलब छैन, तर अब तपाईँको यत्रो मित्र आएको छ तपाईँ गनाएर बस्नु मिल्दैन, तपाईँ त जिङ्रिङ भएर बस्नु मिल्दैन, अनि तपाईँले त्यो गर्नु पनि हुन्न, तपाईँ हतार पत्तर चाहिँ गएर चाहिँ आफूलाई चाहिँ फ्रेस गर्नुहुन्छ, अनि आफूलाई चाहिँ सफा पार्नुहुन्छ, अनि तपाईँ त्यसपछि बसेर चाहिँ कस्तो छ धेरै वर्ष भयो नि त भेट्न भएको भनेर कुरा गर्न थाल्नुहुन्छ। अब हेर्नुहोस् है पवित्र आत्मा कहाँ हुनुहुन्छ, मेचमा होइन, यहाँ भित्र, अनि उहाँ सबै कुरा जान्ने, त्यति मात्र होइन उहाँसँग भावना भन्ने कुरा छ, उहाँलाई अपमान गर्न सकिन्छ हिब्रू 10 सिकाउँछ, उहाँलाई शोकित पार्न सकिन्छ एफिसी 4:30 सिकाउँछ, यो पदहरू हामी चाहिँ कुनै बेला फेरि अध्ययन गर्नेछ। तपाईँको साथी बसिरहँदाखेरि तपाईँले चाहिँ उसलाई एकदम अपमान हुने कुरा बोल्नुभयो भने चोट लागेर एकदम दुखित हुन्छ, सायद बस्न पनि नसक्ने भएर छोडेर जान्छ, तर पवित्र आत्मा चाहिँ हामीलाई कहिल्यै नछोड्ने गरिकन यहाँ बस्न आउनुभएको छ भने ख्रिस्टले चाहिँ उहाँलाई बैना स्वरूप दिनुभएको छ, अनि बैना त तोड्न मिल्दैन नि, मान्छेले त तोड्दैन, तोड्यो भने कस्तो न त्यो चाहिँ पहुँच हुन्छ होइन अगैला. अब मान्छेले चाहिँ आफ्नो वार्ता दिएपछि त्यो प्रतिज्ञा पुरा गर्नुपर्छ भन्ने ग्यारेन्टीको लागि महिना दिन्छ नि के परमेश्वरले आफ्नो चाहिँ म तिमीलाई अनन्त जीवन दिन्छु कहिले नष्ट हुने छैन म पिताको घरमा तिमीलाई लानेछु म सधैँ तिमीलाई मसँग राख्नेछु भनेर ग्यारेन्टी स्वरूप पवित्र आत्मा दिनुभएको छ अनि उहाँ त छोड्नुहुन्न. तपाईँले चोट पुर्याए पनि छोड्नुहुन्न. तपाईँ उहाँलाई एकदमै शोकित पार्ने उहाँलाई व्यवस्था गरे पनि छोड्नुहुन्न. तर के चाहिँ हुन्छ भने तपाईँलाई चाहिँ एकदम घाटा हुन्छ. तपाईँले केही पनि जान्नुहुन्न किनभने जान्ने नै उहाँद्वारा हो. त्यही लेखा छ पहिलेभन्दा दुईको बिचमा तिमीहरूले उस पवित्र जानबाट चाहिँ अभिषेक पाएको छ र सबै कुरा जान्दछौ भनेको अटोमेटिक होइन उहाँबाट सिक्ने हो. अनि त्यसैले एउटा विश्वास चाहिँ पवित्र आत्माप्रति के हुनुपर्छ अति नै संवेदनशील हुनु परेको छ. अनि हामीले सिक्नु परेको छ हामीले आराधनामा सिक्नु परेको छ यहाँ भजन गाउँदा सिक्नु परेको छ बाजा बजाउँदा सिक्नु परेको छ यहाँ अगुवाई गर्दा प्रचार गर्दा पवित्र आत्माको कुरा हो यो. हामी मान्छे मात्र यहाँ 20-30 जना जुटिरहेको होइन यहाँ चाहिँ परमेश्वर हुनुहुन्छ अनि उहाँले सबै कुरा जान्नुहुन्छ तलास गर्नुहुन्छ र उहाँलाई चाहिँ चोट पुर्याउँदैछौँ कि उहाँलाई हामी व्यवस्था गर्दैछौँ कि के हामी कुनै शारीरिक तरिकाले कुनै कुरा गरिरहेको छौँ कि यो एकदम सोच्नुपर्छ प्रियहरू. यदि छ नि नारायणघाट चर्च हामी आत्मिक हुने हो भने अरू उपाय छैन. हामीले ठुला ठुला कार्यक्रम गरेर या हल भरेर आत्मिक हुँदैन. हामी चाहिँ पवित्र आत्मालाई आदर गर्न सिक्नुपर्छ. घरमा सिकौँ एक्लैमा सिकौँ परिवारमा सिकौँ पति पत्नी सिकौँ छोराछोरीसँग सिकौँ या मण्डली हामी सिकौँ प्रार्थना गर्नु प्रभु तपाईँ हुनुहुन्छ तपाईँलाई त म कहिले सोच्दा पनि सोच्दिनँ व्यवस्था पनि गर्दिनँ म चाहिँ आफ्नो पाप स्वीकार गर्छु तपाईँलाई व्यवस्था गरेको छु. के तपाईँको आफ्नो साथी जो ढौलगर रहे चेयरमा बस्न आयो तपाईँ चाहिँ आउने बित्तिकै ओहो 20 वर्षपछि तपाईँ आउनुभयो है त बस्दै गर्दैछ भनेर खुद त निस्किनुहुन्छ अनि उता गएर कता गएर चाहिँ मोमो खाएर आउनुहुन्छ तपाईँ एक्लै त्यो त गर्नुहुन्न नि तपाईँले. अब परमेश्वरलाई चाहिँ त्यस्तो गर्न पुग्छ हाम्रो एकदम पुग्छ सोच्नुहोस् न परमेश्वर पवित्र आत्माको आफ्नो इच्छा पनि छ उहाँको रोजाइ छ. पावल र सिलासलाई होइन तिमीहरू सुसमाचार सुनाउन एसियामा जाने होइन यो पालि रेत 16:6-7 लेखा छ तिमीहरू चाहिँ युरोपमा जानुपर्छ त्यहाँ भनेर डोर्याउँदै हुनुहुन्छ. अनि के देख्छ भने पावल सिलासहरू चाहिँ एकदम के रहेछ संवेदनशील रहेछ पवित्र आत्मापट्टि. प्रभु कतापट्टि हो कता जाने हो देखाउनुहोस् है उनीहरू राख्ने मुडेबलमा हामी सकिहाल्छौँ नि भनेर गइरहेछ होइन. त्यसैले जब चाहिँ हामी उहाँलाई वास्तव नगरिकन आफ्नै गरिरहेछ आफ्नै सोसाइले गरिरहेछौँ होइन भइहाल्छ नि होइन त्यस्तो बिरामी त भएको छ नि म अनि प्रार्थनै गर्नुपर्ने त भएको छैन नि म भनेर चाहिँ जब हामी सोच्छौँ नि हामी एकदमै अनादर गरिरहेछ. धेरैजना चाहिँ खालि बिरामी हुँदा मात्र प्रार्थना माग्छ मेरो टाउको दुखिरहेछ मेरो पेट दुखिरहेछ होइन प्रार्थना गर्न सकिन्छ गर्नु पनि पर्छ त्यसको लागि नगर्ने भने होइन है अब फेरि अन्यथा नसोच्नु कि त्यसलाई फेरि अनि एकअर्कालाई सहायता चाहिन्छ भने गर्नुहोस् होइन फोन गर्नुहोस् औषधि किन्न लाउनु त्यो सब ठिक छ. तर मैले भन्न खोजेको चाहिँ त्योभन्दा ठुलो कुराहरूको लागि चाहिँ हाम्रो खोजी भयो हाम्रो आत्मिक संवेदनशीलता खोज. अनि त्यसैले छ नि मेरो समय सकिसकेँ यहीँ रोक्नुपर्छ. अब पवित्र जनबाट हामीले अभिषेक पाएका छौँ अनि हाम्रो भाग छ उहाँसितको सम्बन्ध. जब पवित्र आत्मालाई चाहिँ हामीले हाम्रो जीवनमा चाहिँ खुल्ला छोड्छौँ उहाँलाई नियन्त्रण गर्न दिन्छौँ उहाँको प्रचलनमा ध्यान दिएर प्रार्थनामा आज्ञा पालनमा अनि ठिक सोचाइमा तब चाहिँ पिता र पुत्रसँग हाम्रो सङ्गति हुन्छ. अनि यो नानी यो लेखेको कारण यसकै लागि तिमीहरूको आनन्द पुरा गर्छ भने अनुसार प्रार्थना प्यारो परमेश्वर थोरै बेर हामी एकअर्कालाई उत्साह दिन गचकचाउन पायौँ प्रभु शिक्षा बुझ्न अनि हृदय लिन अनि तपाईँप्रति संवेदनशील हुन पाइला पाइलामा कदम कदममा हामीलाई सहायता गर्नुहोस्. हामी आत्मिक हुन चाहन्छौँ प्रभु एउटा खोक्रो बाहिरमा मात्र हुन चाहँदैनौँ हो मुक्ति पाएर पनि प्रभु हामी खालि एउटा मानवीय तरिकाले हामी जीवन हामी चाहँदैनौँ हामीलाई सहायता गरिदिनुहोस् अनि वृद्धि गर्दछौँ हामीलाई खाँचो छ तपाईँको आफ्नो महिमाको लागि गरिदिनुहोस् पिता प्रभु यीशुको नाम हामी